अगली सूरत है बलद, मक्का प्यारा शहर जिसको मैं और आप जाना चाहते हैं, जहां जाने को दिल हमेशा मचलते रहते हैं, उसी की कस्में खाकर एक बड़ी खूबसूरत बात कही गई। बिस्मिल्लाहिर्रहमानिर्रहीम, ला अक्सिमु बिहाज़ल बलद वअंत हिल्लुम बिहाज़ल बलद, नहीं मैं कसम खाता हूँ इस शहर मक्का की, और हाल ये है कि नबी इस शहर में तुमको हलाल कर लिया गया, यानी जिसका जो दिल करता है वो तुम्हें आके बोल जाता है, जो कहना चाहता है। वो शहर जहाँ जानवरों तक के लिए अमान है, वहाँ तुम पर जुल्म को हलाल किया, तुम पे पत्थर बरसाए गए, तुम्हारे साथियों को रेत पे लिटाया गया, और कसम खाता हूँ बाप यानी आदम की और उस औलाद की जो इससे पैदा हुई, दर हकीकत हमने इंसान को मुशक्कत में पैदा किया है। देखिए, दुनिया में आने का आगाज किस चीज़ से होता है? पेन से। माँ भी दर्द सहती है, और कहते हैं कि बच्चे को भी उस वक्त तकलीफ हो रही होती है। आज साइंस तो कोई भी इसकी दलील दे सकती है कि बच्चा जो दुनिया में आता है वो क्यों रोता है, लेकिन असल में वो उस तकलीफ की वजह से रो रहा होता है। बच्चा जब तक जोर ना लगाए, माँ का जोर लगाना भी फायदा नहीं देता, तो जिंदगी का खुलासा ये है कि इस दुनिया में फूलों की सेज नहीं है। जो सहूलतों के मतलाशी और आराम के तालिब होते हैं, उनके लिए इस दुनिया में कुछ नहीं। तो अपने लिए इसमें अमल की बात लिखते हैं कि मुझे आपको मेहनत करनी है, कोशिश करनी है, क्योंकि लकद खलक नल इंसान नफी कबद। और आपको पता है कबद किसको कहते हैं? जिगर को कहते हैं, लिवर। जिन्होंने साइंस पढ़ी है वो जानते हैं कि जिगर की जिस्म में क्या हैसियत है, कितने मुश्किल काम वो करता है। अल्लाह ताला से दुआ करते हैं कि हम मुश्किलों से घबराएं नहीं, मेहनत करने वाले बन जाएं। और कसम खाता हूँ बाप यानी आदम की और उसकी औलाद की जो इससे पैदा हुई, दर हकीकत हमने इंसान को मुशक्कत में पैदा किया। अयहसबु अन लन यक़दिर अलैहि अहद, क्या उसने ये समझ रखा है कि इस पर काबू ना पा सकेगा? क्या सोचता है कि अल्लाह मुझे काबू में नहीं ला सकता? क्या मैं अल्लाह के बस में नहीं हूँ? अलम नजअल लहु ऐनैन व लिसानन व शफतैन, कहते हैं मैंने ढेरों माल उड़ा दिया, क्या वो समझता है किसी ने इसको देखा नहीं? यानी गुनाह करते हुए निडर हो जाता है, क्या हमने इसे दो आंखें और एक जुबान और दो होंठ नहीं दिए? थोड़ा सा इन चीजों पे भी गौर कर लें, दो होंठ, एक जुबान और दो आंखें। जरा सा सोचिए, होंठ ना होते तो क्या होते? आंखें ना होती, जुबान ही कट जाती, क्या हम इन चीजों का सही इस्तेमाल करते? सबसे पहले खुद से पूछते हैं, क्या मैं अपनी आंखों का सही इस्तेमाल करती हूँ? और आज के दौर में तो अल्लाह की बना, अल्लाह की बना और अल्लाह की बना आंखें, वो देखती हैं और वो हर वक्त चीज़ों पे खड़ी रहती हैं जो कभी सोचता भी नहीं था। पहले तो लोग कितनी प्लानिंग्स करके इन चीज़ों के लिए कोशिशें करके जाते, और छुपते छुपाते वो कुछ देखते होंगे जो आज आंखें एक क्लिक पे देख लेती हैं। आंखें बंद कर ले। आपको पता है कि अल्लाह ताला ने आंखों पे ये छप्पर क्यों डाले हैं, ये पपोटों के, कि तुम माहौल को तो नहीं बदल सक रहे, गलत चीजें तो दिखेंगी, तुम आंखें बंद कर लो। इसीलिए निकाहों के झुकाने का हुक्म है। फिर एक जुबान दी, मेरी जुबान से क्या निकलता है? यहाँ मुझे हमेशा वो एक एक्टिविटी याद आती है जो हमारी एक स्टूडेंट ने बनाई थी एक मौके पे शायद की तफसीर में, कि एक जुबान है और उसको आगे मुख्तलिफ हिस्सों में डिवाइड किया उसने, और वो ऐसे लहराते हुए सांप है, और हर एक सांप के ऊपर झूठ, दूसरा गीबत, तीसरा चुगली, चौथा ताना, तंज, तजस्सुस। और वाकई आज कितने साल पुरानी बात है, ये अमेरिका की बात है, जब मैंने शुरू की थी क्लासेस वहां जाकर, जब तो एक बच्ची की वो तस्वीर आज भी शायद पे मेरी आंखों के आती है सामने, कि उस तस्वीर को देखकर फिर दिल नहीं करता जुबान से कुछ बोले, क्योंकि ऐसा लगता है सांप मुंह में जा रहे हैं। तो हम अपनी जुबानों का इस्तेमाल कम से कम करें, सोच के बोलें, पहले सोचो फिर बोलो, पहले तोलो फिर बोलो। और जरूरी तो नहीं होता हर बात का जवाब दिया जाए। यकीन करें, अगर हम अपनी जुबान का इस्तेमाल मुख्तसर करते हैं तो हमारी दर्द सर भी कम हो और दूसरों की भी कम हो। खूब बोल बोल के खुद को परेशान करते हैं और दो होंठ नहीं दिए। अल्लाह ने कैसे देखिए होंठों को बाहर एक कवर की सूरत में छुपा लिया, किसको? दांतों को और जुबान को। अल्लाह ताला से दुआ है कि हमें इनका सही इस्तेमाल करने की तौफीक दे। और ये सब कुछ दिया लेकिन कह दिया वह दई ना हो नजदैन, और नेकी और बदी के दोनों नुमाए रास्ते उसे नहीं दिखा दिए। यानी इन अज़ा का अच्छा इस्तेमाल करोगे तो बहुत फायदा होगा, और अगर इनका बुरा इस्तेमाल करोगे तो नुकसान होगा। वो वाक्य याद कर लीजिए हकीम लुकमान का। मालिक ने कहा कि बकरे का सबसे अच्छा हिस्सा लाओ, और गए और जुबान और दिल लेकर आ गए। कहा जब बदतरीन लेकर आओ तो फिर यही ले आए, क्यों? कहा अगर अच्छा हो तो ये सबसे अच्छा और बुरा हो तो ये सबसे बुरा। अल्लाह ताला हमें सही इस्तेमाल वाला बना दे। मगर इसने दुश्वार गुजार घाटी से गुजरने की हिम्मत न की, और तुम क्या जानो क्या है वो दुश्वार गुजार घाटी। किसी गर्दन को गुलामी से छुड़ाना, या फाके के दिन किसी करीबी यतीम या खाक नशीन मिस्कीन को खाना खिलाना, फिर इसके साथ ये कि आदमी इन लोगों में शामिल हो जो ईमान लाए और जिन्होंने एक दूसरे को सब्र और खल्के खुदा पर रहम की तलकीन की। ये लोग हैं दाएं बाजू वाले, और जिन्होंने हमारी आयात को मानने से इनकार कर दिया वो बाएं बाजू वाले हैं। अलैहिम नारो मोसदा, इन पर आग छाई हुई होगी। कितनी दफा ये जिक्र आ गया दाएं और बाएं का। तिलावत सुनते हुए दुआ करेंगे कि अल्लाह हमें असहाबुल यमीन में शामिल करना।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। لا أقسم بهذا البلد وأنت حل بهذا البلد ووالد وما ولد لقد خلقنا الإنسان في كبد أيحسب أن لن يقدر عليه أحد يقول أهلكت مالا لبدا أيحسب أن لم يره أحد ألم نجعل له عينين ولسانا وشفتين وهديناه النجدين فلاقتحم العقبة وما أدراك ما العقبة فك رقبة أو إطعام في يوم ذي مسغبة يتيما ذا مقربة أو مسكينا ذا متربة ثم كان من الذين آمنوا وتواصوا بالصبر وتواصوا بالمرحمة أولئك أصحاب الميمنة والذين كفروا بآياتنا هم أصحاب المشأمة عليهم نار مؤصدة.
اللہ تعالیٰ ہم سب کو اس آگ سے بچائے۔ اگلی سورت شمس، سورج کے نام پہ۔ پیچھے سورت قمر پڑی 27 پارے میں، یہاں شمس ہے۔ آئیے دیکھتے ہیں۔ بسم اللہ الرحمن الرحیم۔ والشمس وضحاها والقمر اذا تلاها والنهار اذا جلاها والليل اذا يغشاها والسماء وَمَا بَنَاهَا۔ سورج اور اس کی دھوپ کی قسم، اور چاند کی قسم جبکہ وہ اس کے پیچھے آتا ہے، اور دن کی قسم جبکہ وہ سورج کو نمایاں کر دیتا ہے، اور رات کی قسم جبکہ وہ سورج کو ڈھانک لیتی ہے، اور آسمان کی اور اس ذات کی قسم جس نے اسے قائم کیا۔ یہ کس کی قسم ہے؟ اللہ خود اپنی قسم کھا رہا ہے۔ وَالْأَرْضِ وَمَا طَحَاهَا، اور اس زمین کی اور اس ذات کی قسم جس نے اسے بچھایا، پھر اللہ کی قسم ہے یہ۔ اور ونفس وما سواها، اور نفس انسانی کی اور اس ذات کی قسم جس نے اسے ہموار کیا، یہ کون ہے؟ اللہ کی ہستی۔ پھر اس کی بدی اور اس کی پرہیزگاری اس پر الہام کر دی۔ قد افلح من زکاها وقد خاب من دساها، یقیناً فلاح پا گیا وہ جس نے نفس کا تزکیہ کیا، اور نامراد ہوا جس نے اس کو دبا دیا۔ یہ ہے جنگ آپ کی میری، یہ ہے شیطان کی میری آپ سے دشمنی، کہ ہر وقت ہمارے اندر بری چیزوں کو بڑھائے گا۔ اللہ تعالیٰ نے یہاں تزکیے کی بات کی ہے۔ الحمدللہ 30 پارے پہ پہنچ گئے، کتنا تزکیہ ہوا۔ کیسے پتہ چلے گا آپ کو؟ ایک تو آپ کے سکون سے، دوسرا آپ کے گھر والوں کی گواہی سے، تیسرا آپ کے مستقبل کے پلان سے پتہ چلے گا آپ کا میرا کتنا تزکیہ ہوا، اور چوتھا آپس کے تعلقات سے۔ یاد رکھیے، تزکیے کے بعد آپ کا نہ صرف اللہ سے تعلق اچھا ہونے لگتا ہے بلکہ لوگوں سے بھی آپ کا تعلق اچھا ہوتا ہے۔ اللہ تعالیٰ نے ایسے لوگوں کی مثال دی کہ جن کا تزکیہ نہ ہوا۔ فرمایا، ثمود نے اپنی سرکشی کی بنا پر جھٹلایا جب اس قوم کا سب سے زیادہ شقی یعنی بدبخت آدمی بپھر کر اٹھا تو اللہ کے رسول نے ان لوگوں سے کہا کہ خبردار اللہ کی اونٹنی کو ہاتھ نہ لگانا اور اس کے پانی پینے میں رکاوٹ نہ بننا، مگر انہوں نے اس کی بات کو جھوٹا قرار دیا اور اونٹنی کو مار ڈالا. آخر کار ان کے گناہ کی پاداش میں ان کے رب نے ان پر ایسی آفت توڑی کہ ایک ساتھ سب کو پیوندے خاک کر دیا. ہائی لائٹ کیجئے گا اس کو. فدمدم علیہم ربہم بذنبہم، اس سے پتہ چلتا ہے کہ انسان اپنے گناہوں کی وجہ سے ہلاک کر دیا جاتا ہے. ولا یخاف عقباہا، اور اسے اپنے اس فعل کے کسی برے نتیجے کا کوئی خوف نہیں. تو بات یہ ہے کہ گناہ انسان کو ذلیل اور خوار کر دیں گے. تلاوت سنتے وقت دعا کریں گے کہ اللہ ہمیں گناہوں سے دور کر دے اور ہمیں اپنے گناہوں سے نفرت دے دے، اور یہ دعاؤں سے ہی ہوگا، اور کوئی راستہ نہیں.
بسم اللہ الرحمن الرحیم. والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها والسماء وما بناها والأرض وما طحاها ونفس وما سواها فألهمها فجورها وتقواها قد أفلح من زكاها وقد خاب من دساها كذبت ثمود بطغواها إذ انبعث أشقاها فقال لهم رسول الله ناقة الله وسقياها فكذبوه فعقروها فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخاف عقباها.
اللہ تعالیٰ ہمیں ہمارے گناہوں کی وجہ سے ہلاک نہ کرے. اگلی سورت لیل. بسم اللہ الرحمن الرحیم. واللیل اذا یغشا والنہار اذا تجلا وما خلق الذکر والانثی، قسم ہے رات کی جب کہ وہ چھا جائے اور دن کی جب کہ وہ روشن ہو، اور اس ذات کی جس نے نر اور مادہ کو پیدا کیا. اتنی قسموں کا جواب، اس کو ہائی لائٹ کیجئے گا. ان نسائکم لشتا، در حقیقت تم لوگوں کی کوششیں مختلف قسم کی ہیں. تو جس نے راہ خدا میں مال دیا اور اللہ کی نافرمانی سے پرہیز کیا اور بھلائی کو سچ مانا، ابو بکر کی صفات ہیں ان آیات میں. فرمایا جس نے سچائی کو مانا، یعنی یہاں اصل میں لوگوں کے مختلف قسم کے کاموں کا ذکر ہے. ایک ہی قرآن تھا اور ایک ہی استاد تھا اور ایک ہی مدرسہ تھا، لیکن اسی محفل میں سے ایک شخص ابو بکر بن کر داخل ہوا اور صدیق بن کر وہاں سے چلا گیا. لیکن اب اگلا منظر بھی دیکھیے گا، اور اللہ سے دعا کرتے ہیں کہ اللہ ہمیں علم کی محفلوں سے بہترین فائدہ لینے والا بنائے. فرمائے وَكَذَّبَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْعُسْرَى، ہم اس کو آسان راستے کے لیے سہولت دیں گے. یعنی یہ تو تھا ابو بکر جیسے لوگوں کا انجام. اور اس کے برعکس، اور جس نے بخل کیا اور اپنے رب سے بے نیازی برتی اور بھلائی کو جھٹلایا، اس کو ہم سخت راستے کے لیے سہولت دیں گے. اس کا مال آخر اس کے کس کام آئے گا جب کہ وہ ہلاک ہو جائے؟ کیا کرنا ہے اس مال کو؟ یہ ہے ابو جہل جیسے لوگ، جو مالدار تھے، جو بڑے بڑے تھے، لیکن اپنے مال کی مان نے ان کو نبی صلی اللہ علیہ وسلم سے فائدہ اٹھانے سے دور کر دیا. اور یہ جملہ بھی کتنا خوبصورت ہے کہ پھر جب وہ خود نہیں رہے گا تو اس کا مال کس کام آئے گا. تو ضرورت ہے اس بات کی کہ ہمیشہ صدیقیت کے مقام کو اپنے لیے ہدف بنایا جائے. آپ دیکھیے، آج ہم نفس مطمئنہ کی باتیں کر رہے ہیں نا. انسانیت کے درجوں میں سب سے اوپر کا درجہ رسول کا ہوتا ہے، پھر نبی کا. اور نبی تو ہر ایک نہیں بن سکتا، اور میں اور آپ کوشش بھی نہیں کر سکتے، نہ اس کی دعا کر سکتے ہیں. یہ اللہ کی دی ہوئی چیز ہے، کسبی نہیں ہے، وہبی ہے. لیکن جس درجے کو میں اور آپ اپنے لیے ہدف بنا سکتے ہیں، امتیوں میں سب سے اونچا درجہ صدیقیت کا درجہ. جب معیار صدیقیت کو رکھیں گے تو چلے صالحین میں، شہداء میں کہیں نہ کہیں تو فٹ ہو ہی جائیں گے. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں بخل سے دور کر دے اور ہم اللہ کی طرف نکل پڑے. فرمایا ہم نے کسی کو ایسے نہیں چھوڑا. اِنَّا عَلَيْنَا لَلْهُدَى، بے شک راستہ بتانا ہمارے ذمے ہے، اور در حقیقت آخرت اور دنیا دونوں کے ہم ہی مالک ہیں. یعنی دنیا بھی لینی ہے تو وہ بھی تمہیں ہم سے ہی ملنی ہے، وہ کوئی تمہیں اور نہیں دے گا. تو آخرت بھی مانگو دنیا بھی مانگو. پس میں نے تم کو خبردار کر دیا بھڑکتی ہوئی آگ سے, اس میں نہیں جھلسے گا مگر وہ انتہائی بدبخت جس نے جھٹلایا اور منہ پھیرا, اور اس سے دور رکھا جائے گا وہ نہایت پرہیزگار جو پاکیزہ ہونے کی خاطر اپنا مال دیتا ہے. کتنی پیاری بات ہے, زکوٰۃ بھی تو مال کو پاک کرتی ہے. ہمارے گناہوں کا بہت بڑا کفارہ صدقہ ہوتا ہے. حدیث میں آتا ہے کہ اللہ تعالیٰ کو بندے پر کسی بات پہ غصہ آتا ہے, یہاں تک کہ پھر اس کا صدقہ اوپر جاتا ہے تو وہ اللہ کے غضب کی آگ کو بجھا دیتا ہے. تو کبھی بھی کوئی گناہ ہو نا, تو شعور کے ساتھ کچھ صدقے میں دیں اور کہیں کہ اللہ اس صدقے کی وجہ سے میری اس آگ کو بجھا دے. آپ نے فرمایا کہ اتقوا النار ولو بشق التمرہ, آگ سے بچو چاہے آدھی کھجور دے کر کیوں نہ ہو. اس میں نہیں جھلسے گا مگر وہ انتہائی بدبخت جس نے جھٹلایا اور منہ پھیرا, اور اس سے دور رکھا جائے گا وہ نہایت پرہیزگار جو پاکیزہ ہونے کی خاطر اپنا مال دیتا ہے, اس پر کسی کا کوئی احسان نہیں جس کا بدلہ اسے دینا ہو. یعنی کسی کے احسان کے بدلے میں وہ مال نہیں خرچ کرتا, بلکہ کیوں کرتا ہے اس کو ہائی لائٹ کیجئے. یہی میرے آپ کے مال سے خرچ کرنے کا ہدف ہونا چاہیے, ابتغاء وجہ ربہ الاعلا, وہ تو صرف اپنے رب برتر کی رضا جوئی کے لیے یہ کام کرتا ہے اور ضرور وہ اس سے خوش ہوگا. ہمیں اللہ نفس مطمئنہ بنا دے. اللہ تعالیٰ فرماتے ہیں جس رب کو راضی کرنے کی کوششیں کرتے ہو میں کیوں نہ خوش ہوں. دیکھیے کوئی بچہ ہو اور دن رات ماں کو خوش رکھ کرنے کی کوشش کرے تو کیا ماں خوش نہیں ہوگی؟ ہر رشتے میں ایسے ہی ہے. تو یاد رکھیے ہمارا رب روٹھتا بھی جلدی ہے اور مانتا بھی بہت جلدی ہے. سب سے آسان ہے روٹھے رب کو منانا. اللہ تعالیٰ ہمیں رب کو راضی کرنے کی فکر لگا دے. تلاوت سنتے ہیں.
بسم الله الرحمن الرحيم والليل إذا يغشى والنهار إذا تجلى وما خلق الذكر والأنثى إن سعيكم لشتى فأما من أعطى واتقى وصدق بالحسنى فسنيسره لليسرى وأما من بخل واستغنى وكذب بالحسنى فسنيسره للعسرى وما يغني عنه ماله إذا تردى إن علينا للهدى وإن لنا للآخرة والأولى فأنذرتكم نارا تلظى لا يصلاها إلا الأشقى الذي كذب وتولى وسيجنبها الأتقى الذي يؤتي ماله يتزكى وما لأحد عنده من نعمة تجزى إلا ابتغاء وجه ربه الأعلى ولسوف يرضى.
اللہ تعالیٰ مجھ سے راضی ہو جائے. اگلی سورت دعا ہے جو بہت اداس کرتی ہے. نبی صلی اللہ علیہ وسلم کے ساتھ اگر دل میں محبت ہو اور اس شعور کے ساتھ اس سورت کو پڑھیں تو یہ کیسے ہو سکتا ہے کہ انسان خشک آنکھوں سے اس کو پڑھے؟ آئیے دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم والضحى والليل اذا سجى ما ودعك ربك وما قلى وللآخرة خير لك من الاولى. قسم ہے روزے روشن کی اور رات کی جبکہ وہ سکون کے ساتھ تاریخ ہو جائے. اے نبی تمہارے رب نے تم کو ہرگز نہیں چھوڑا اور نہ وہ ناراض ہوا, اور یقیناً تمہارے لیے بات کا دور پہلے دور سے بہتر ہے, اور ان قریب تمہارا رب تم کو اتنا دے گا کہ تم خوش ہو جاؤ گے. کیا اس نے تم کو یتیم نہ پایا اور پھر ٹھکانہ فراہم کیا, اور تمہیں نہ واقف راہ پایا اور پھر ہدایت بخشی, اور تمہیں نادار پایا اور پھر مالدار کر دیا؟ نبی صلی اللہ علیہ وسلم کو اللہ کا پیغام دیتے دیتے کئی سال گزر گئے تھے. آپ کے اپنے ہی ہمسائے میں آپ کی رشتہ دار ام جمیل رہتی تھی, ابو لہب کی بیوی. وہ دیکھتی تھی کہ نبی صلی اللہ علیہ وسلم تہجد کے لیے اٹھا کرتے ہیں. کچھ دن دیکھا کہ اب آپ نہیں اٹھے یا وحی کا سلسلہ منقطع پایا. آ کے کہنے لگی نعوذ باللہ ثم نعوذ باللہ محمد تیرے شیطان نے تجھے چھوڑ دیا. वो सोचते थे कि इनके ऊपर आसेब हो गए, शैतान और जिन चिमट गए और ये उसके कहने पे बड़ी बड़ी बातें करते हैं। दिल बड़ा दुखा आपका, अल्लाह ने कुरान में ये आयतें उतार दी, मा वद्दा का रब्बु का वमा कला। और हकीकत है कि नबी सल्लम की जिंदगी को अगर देखें तो उसका कॉन्सेंट्रेट यानी उसका एक हल्का सा कह लें कि वो असर इस पूरी सूरत में, कौन सा गम था जो आपको नहीं दिया गया? पैदाइशी तौर पे यतीम, गुर्बत, आपकी जिंदगी में किसी ऐसे इंसान का नाम आए कोई के हाय उसका बाप पहले ही फौत हो गया, ना भाई था ना बहन थी, माँ भी बचपन में मर गई और फिर एक दूसरे रिश्तेदारों के घर में पलता बढ़ता रहा, जवान हुआ तो दौलत कोई नहीं थी, स्कूल जाने के पैसे नहीं थे, क्या कहेंगे आप ऐसे बच्चे को? आज तो माँ इतनी जल्दी रो जाने लगती है, हाय बाप चला गया पता नहीं हमारे बच्चों का क्या होगा। तो मोहम्मद सल्लम का भी बाप क्या था? याद रखिए, अगर बिन बाप वाले कुछ ना पाते तो फिर अल्लाह के नबी तो ना पाते। तो हमेशा याद रखिए, अल्लाह है ना सब के काम करने वाला। और आपके लिए मेरे लिए इस सूरत में क्या सबक है? पहली बात यह है कि अल्लाह के वादों पर यकीन रखें। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इतने मुश्किल हालात, एडवर्स कंडीशंस, नामवाफिक हालात में अल्लाह का रास्ता नहीं छोड़ा। हम तो नेमतों में पले हुए लोग हैं, अल्लाह ताला से दुआ कीजिए कि हमें नेमतों की कदर दे दे। और यहाँ से ये भी पता चलता है कि शुरू में अगर कुछ काम मुशक्कत वाले लगते हैं तो बाद में अल्लाह ताला उसमें आसानियाँ भी कर देता है। इसीलिए फरमाया, फअम्मल यतीम फला तक़हर वअम्मस साइल फला तन्हर वअम्मा बिनेमति रब्बिका फहद्दिस। बस यतीम पर सख्ती न करो और साइल को ना छिड़को और अपने रब की नेमत का इजहार करो। कैसे, किस तरह से? कि अल्लाह ने तुम्हें जिस चीज का कहा है वो करते जाओ, अपनी जात के गमों में ना जियो, अल्लाह ताला के हुक्म पे जियो और अल्लाह ने तुम्हें जो दिया है उस पे चलते रहो। अगली सूरत पढ़ के इकट्ठा सुनते हैं इनकी तिलावत, बिस्मिल्लाहिर्रहमानिर्रहीम, क्योंकि ये सूरत भी नबी सल्लम ही से मुतल्लिक है। अलम नशरह, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अलम नशरह लक सदरक ववदअना अनका विसरक अल्लज़ी अनक़ज़ा ज़हरक। ऐ नबी, क्या हमने आपका सीना आपके लिए खोल नहीं दिया? दुआ कीजिए अल्लाह हमारे सीने खोल दे, शरह सदर अता कर दे। और शरह सदर पीछे बहुत दफ़ा पढ़ आए हैं, आज का शरह सदर क्या है? कि अब दिल खुल जाए इस किताब के लिए, अल्लाह अपने रास्तों में चला ले, दिल के सारे अवहाम और सारी कमी पेशियाँ अल्लाह ताला हमारे दिलों से निकाल दे। फरमाया, अल्लज़ी अनक़ज़ा ज़हरक, वो जो तुम्हारी कमर तोड़े डाल रहा था, वरफ़ाना लका ज़िक्रक, और हमने आपका जिक्र बुलंद कर दिया और आपकी खातिर आपके जिक्र का आवाज़ा बुलंद कर दिया। बस हकीकत यह है कि बेशक तंगी के साथ फराखी भी है। दो दफ़ा अल्लाह ने इस बात को कहा और उलमाए कराम कहते हैं अल्लाह जो बात एक बार कह दे वो भी होती है, पर जिसको अल्लाह दो बार कह दे वो ज़रूर होती है। और वो क्या? इन्नमा अल-उस्री युसरा, उसर के साथ युसर है। देखिए, इसमें भी एक बहुत खूबसूरत अल्लाह ताला का कानून है। जिंदगी में मुश्किलात आती हैं, हर एक पे आती हैं। मसलन एक बच्ची लाडली प्यारी, माँ बाप की प्यारी, भाइयों की लाडली, शादी हुई नहीं नहीं भी, कुछ भी हुआ, हालात के थपेड़ों में आई, क्या है ये मुश्किल, उसर है। इसके बाद युसर आने के दो रास्ते हैं। कैसे? अल्लाह से जुड़ जाए, अल्लाह उसको सबसे काट कर अपना बना ले। पर मैंने ऐसे बहुत सारे लोगों को देखा है, गम पड़ा अल्लाह की तरफ आ गए, अचानक अकलौते बेटे की जान गई अल्लाह की तरफ आ गए, ऐन जवानी में शौहर चले गए अल्लाह ने अपने से जोड़ लिया, घर टूटे ईमान सलामत हो गए। ये है बात, नहीं करते आप ये काम फिर क्या होता है? फिर अल्लाह आपको और दुनिया देता है, फिर और देता है। जब तक बंदा तकलीफों में अल्लाह का इशारा ना समझे, अल्लाह उसकी दुनिया को दराज करता है, लेकिन फिर जितनी मर्जी उस पर चोटें पड़ जाएं। आपके मेरे लिए अमल की बात इसमें यही है, जब कभी कोई मुश्किल आए तो उसके पीछे ढूंढिए कि अल्लाह ने ये मुश्किल मुझ पे क्यों रखी। देखिए, एक बच्चा संभल ही नहीं रहा, माँ बुला रही है नहीं आ रहा, गलत काम कर रहा है, बदतमीजी कर रहा है, माँ एक दफ़ा डांटती है, ये घूरती है या थप्पड़ लगाती है, वही सोचेगा मैंने गलत क्या किया है। तो हमेशा याद रखिए, जब आप पे कोई तकलीफ आए तो सोचें कि ये क्यों आई, तो बस वही कीजिए जो बच्चा करता है, रूठी माँ को जाके लिपट कर मना ले, माँ मान जाती है। फरमाया, इसलिए फरमाइंदा मालू श्री युसरा करो क्या फैजा फरग तफन सब वैला रब्बी का फरगब फिर तुम करो क्या जब तुम फारिग हो जाओ तो इबादत की मुशक्कत में लग जाओ और अपने रब ही की तरफ रागिब हो जाओ। ये भी खूबसूरत बात है। इस्लाम में फारिग रहने का कोई कॉन्सेप्ट ही नहीं है। फ़ाइज़ा फ़रग़ता, अगर आप थोड़ी सी भी अरबी ग्रामर जानते हैं ना तो यहाँ फा है, एक होता है सुम्मा और एक होता है फा। फा फौरन, सुम्मा के ताखीर, थोड़ा सा बीच में गैप ले लो दो चार दिन का। फ़ाइज़ा फ़रग़ता, आज कुरान पूरा हो रहा है, फन सब फिर और मेहनत करने लग जाओ, अगले काम पे लग जाओ, अगली प्लानिंग पे लग जाओ, अगली मेहनतों पे लग जाओ। मोमिन इंतजार नहीं करता, एक ही दिन आराम होगा और वो कब, नम का नौमत रोज। तो पहले से जिंदगियों में आराम करके आए हैं तो दौरे कुरान के बाद क्या करना है, फन सब और मेहनत करनी है। अल्लाह ताला मुझे आपको तौफीक दे। तिलावत सुनते हैं दोनों सूरतों की इकट्ठी और इसको पढ़ते हुए वाकई दिल में अल्लाह के नबी की मोहब्बत महसूस करें और दिल में कहें अल्लाहुम्म सल्ली अला मुहम्मद।
بسم الله الرحمن الرحيم والضحى والليل إذا سجى ما ودعك ربك وما قلى وللآخرة خير لك من الأولى ولسوف يعطيك ربك فترضى ألم يجدك يتيما فآوى ووجدك ضالا فهدى ووجدك عائلا فأغنى فأما اليتيم فلا تقهر وأما السائل فلا تنهر وأما بنعمة ربك فحدث. بسم الله الرحمن الرحيم ألم نشرح لك صدرك ووضعنا عنك وزرك الذي أنقض ظهرك ورفعنا لك ذكرك فإن مع العسر يسرا إن مع العسر يسرا فإذا فرغت فانصب وإلى ربك فارغب.
अल्लाह ताला हमें अपनी तरफ रहमत करने वाला बनाए।